नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादमा यहाँहरू सबैलाई स्वागत छ। फेरि एकपटक म नवराज लम्साल। हामी समसामयिक विषयहरूमा सम्वाद गर्छौं, कुराकानी गर्छौं र छलफल गर्छौं। विशिष्ट विज्ञ विद्वान र सरकारवालाहरूलाई आमन्त्रण गर्छौं र समसामयिक विषयहरूमाथि बहस गर्छौं। त्यो निरन्तरता आज पनि जारी रहनेछ। जस्तो कि समाचारहरूमा सुनिसक्नु भएको छ, यहाँहरूले थाहा पाइसक्नु भएको छ, केबिरबागी अखबार र 6 बजेको समाचारमा पनि सुनिसक्नुभयो। हिजो उपत्यका भित्र 388 सहित देशभर 1120 जना संक्रमित भेटिएका छन्। कुल संक्रमित 41,649 पुगेको छ र मृतकको संख्या पनि 251 पुगेको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र 24 गतिसम्मका लागि निषेधाज्ञा थप गरेको छ। अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्नेले पनि पीसीआर गरी रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ। प्रदेश सरकारसँगको भर्चुअल बैठकमा हिजो स्वास्थ्य मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप प्रभावकारी काम गर्नुपर्ने बताउनु भएको छ र कर्णाली प्रदेशले त पीसीआर नेगेटिभ भएकाहरूलाई मात्र प्रदेशभित्र प्रवेश गराउन सकिने निर्णय गरेको छ र देशका विभिन्न ठाउँहरूमा जस्तै सिन्धुपाल्चोकमा लकडाउनको समयावधि 24 गतिसम्मका लागि थप गरेको छ। जुम्ला बजार सिल गरिएको छ र अन्यत्र कतिपय ठाउँमा जारी रहेको लकडाउन निषेधाज्ञा र कतिपय सिल गरिएका ठाउँहरूको अवस्था कायमै छ र औषधि पानीजन्य व्यवसाय, खाद्य वस्तु, दूध, तरकारी, फलफूल, मासु व्यवसाय आदिका लागि भने निश्चित समय सीमा तोकिएको छ र जनतालाई सचेत हुन आग्रह र अनुरोध गरिएको छ र समस्याको समाधानको लागि सामूहिक रूपमा पहल गर्न, सामूहिक रूपमा मिलेर काम गर्न पनि आग्रह गरिएको छ। फ्रन्टलाइनमा बसेर काम गर्ने चिकित्सकहरू, स्वास्थ्य कर्मीहरू, संचार कर्मीहरू, सुरक्षा कर्मीहरू निर्भीकतापूर्वक आफ्नो काम गरिरहेका छन् र संकटलाई सामना गरिरहेका छन् र जनतालाई सेवा दिइरहेका छन् र जनताले पनि सरकारी आदेशलाई तुलनात्मक रूपमा राम्रैसँग पालना गरेको पाइएको छ। यो राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय समस्या पनि भएका कारण देश बाहिरबाट देशभित्र नैहरूका कारण पनि संक्रमण थप हुन सक्ने जोखिम पनि छ र त्यसतर्फ पनि ध्यान दिएको छ। आज हामी यी पृष्ठभूमिमा राखेर आज हामी स्वास्थ्य र त्यससँग जोडिएर को विषयहरूमाथि छलफल र बहस गर्छौं र फ्रन्टलाइनमा बसेर काम गरिरहनु भएका स्वास्थ्य कर्मीहरू, उहाँहरूको आफ्नो निजी जिन्दगी, उहाँहरूको निजी भोगाई र उहाँले दिनुभएको सेवा निकै स्तुत्य छ, प्रशंसा गर्न लायक छ र उहाँहरूले कसरी व्यवस्थापन गरिरहनु भएको छ र उहाँहरूले जनताका प्रति गर्ने अपील के हुन सक्छ अथवा उहाँहरूले अप्नाएको सुरक्षा कस्तो हुन सक्छ र जनतासँग उहाँहरूको संवाद, रोगीहरूसँग, बिरामीहरूसँग अथवा संक्रमितहरूसँगको संवाद अथवा उनीहरूसँग कार्य के छ, त्यो विशेष महत्वपूर्ण विषय हुन सक्छ। आज हामी त्यस विषयमा छलफल गर्छौं र आज हामीले डाक्टर अनुप बास्तोलाज्यूलाई आमन्त्रण गरेका छौं। उहाँ चाहिँ टेकु अस्पताल यो कोविड उपचारमा संलग्न हुनुहुन्छ, प्रमुख कन्सल्ट्यान्ट हुनुहुन्छ, एकजना वरिष्ठ चिकित्सक हुनुहुन्छ र सँगसँगै यो अहिले यो खालको समस्यालाई नजिकबाट हेरिरहेको एकजना विज्ञ पनि हुनुहुन्छ। डाक्टर अनुप बास्तोला हामीसँग सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब नमस्कार।
नमस्कार
डाक्टर साहब, हार्दिक स्वागत छ नेपालको यो दैनिक प्रस्तुति अन्तर सम्वादमा। अलिकति सकारात्मक कुराबाट संवाद शुरू गरौं। धेरै अस्पतालहरूमा संक्रमण फैलिएको कुरा छ, अस्पतालहरू सील गरिएका खबरहरू छन्, कतिपय त्यहाँको चिकित्सकहरूलाई नै, त्यहाँको स्वास्थ्य कर्मीहरूलाई नै संक्रमण भएको खबर पनि छ। तर सुखद खबर के भने टेकुमा चाहिँ त्यस्तो खबर आएको छैन र यो हाम्रो केन्द्रीय प्रयोगशाला पनि हो र त्यहाँ चाहिँ अत्यन्तै सुरक्षित छ र अहिलेसम्म त्यस्तो खबरहरू आएको छैन। यो सुखद खबर, तपाईँहरूले कस्तो खालको संयन्त्र निर्माण गर्नुभएको छ, कसरी काम गर्नुभएको छ, तपाईँ त आफै पनि फ्रन्ट डेस्कमा हुनुहुन्छ, तपाईँहरूको व्यवस्थापन, तपाईँहरूको त्यो सोचाइ के छ र टेकु अस्पतालमा त्यस कारणको संक्रमण फैलिएको छैन र त्यो सुरक्षित छ?
सबैभन्दा पहिला त हामी शुक्रराज चतुर्थी तथा सोह्र रोग अस्पताल भनेको छुट्टै एन्टाइटी हो, यो चाहिँ केन्द्रीय प्रयोगशालामा पर्दैन है।
हामी
सुरुवाती दिनदेखि नै कोरोना संक्रमित पहिलो बिरामी पहिचान गर्ने अनि त्यसपछिका दिनहरूमा शंकास्पद देशबाट आएका शंकास्पद व्यक्तिहरूलाई राख्ने आइसोलेसन फेसिलिटी डेभलप गरेको पहिलो संस्था हो। हामी त्यति बेलादेखि नै जनवरी 13 चाहिँ पहिलो व्यक्ति हाम्रोमा आउनुभयो। म 23 जनवरीमा पोजिटिभ थाहा भइसकेको अवस्थामा हामीलाई आइसोलेसन केन्द्रको रूपमा विकास गर्नको लागि सरकारले भनिसकेपछि हामी एकतर्फ एक लेभलको तयारीका साथ अगाडि बढ्यौँ र सँगसँगै स्वास्थ्य कर्मीहरूलाई संक्रमणबाट जोगिनका लागि अप्नाउनु पर्ने न्यूनतम मापदण्डको बारेमा ट्रेनिङहरू सञ्चालन गर्यौँ र अस्पतालबाट फैलिन सक्ने संक्रमण, अस्पतालमा कसरी संक्रमणलाई रोक्न सकिन्छ भनेर व्यवस्थापन गर्ने रणनीतिहरू तयार गर्यौँ र फ्लोर प्लानहरू तयार गर्यौँ र प्रत्येक आउने व्यक्तिहरूलाई कोरोना संक्रमित होला भनेर हामीले सोच्यौँ। हामीले ओपिडी चाहिँ खुल्ला ठाउँमा सञ्चालन गरेको अवस्था छ, जसले पनि ओपिडीबाट हुन सक्ने जो न्यूनीकरण गरेको छ भने इन्डोर कोविड वार्डमा चाहिँ बिरामी व्यवस्थापनका लागि छिर्ने बाहिर निस्किने डनिङ डपिङ कपडा लगाउने सुरक्षा कवचको व्यवस्थापन छ र सुरक्षा कवचको निरन्तर प्राप्त पनि भइरहेको अवस्था हो। र अहिलेसम्मको स्थितिमा अब कोविड डेजिग्नेटेड अस्पताल सुरक्षा कवच नियमित रूपमा पाएको र सुरक्षा यो स्वास्थ्य कर्मीहरू अलिकति सेन्सिटिभ ट्रेन्ड भएको कारणले गर्दाखेरि संक्रमित स्वास्थ्य कर्मी नभेटेको अवस्था हो। तर यही भनेर हामी खुसी भएर बस्नुपर्ने अवस्था छैन। अब अहिले आइसियुमा हामीले चिकित्सा बिरामीहरू राख्न थालेका छन्। सुरक्षा कवच नियमित रूपमा पाइएन अथवा कुनै पनि नयाँ आएका स्वास्थ्य कर्मीहरूले अप्नाउनु पर्ने न्यूनतम मापदण्ड अप्नाएनन्, हेल्थ सप्लाई गरिदियो भने संक्रमणको जोखिम हुन सक्ने सम्भावना छ। र दोस्रो कुरा चाहिँ समुदाय स्तरमा समुदायमा फर्केपटे जताततै क्लस्टर्सहरू एकदमै धेरै देखिएको राजधानीको अवस्थामा समुदायबाट संक्रमित भएर स्वास्थ्य कर्मीले संक्रमण अस्पतालमा लिएर आउँछन् कि भन्ने अर्को एउटा चुनौती पनि हामीलाई थपिएको छ। र अहिलेसम्म दिवस हाम्रो व्यवस्थापनले अस्पतालबाट हुने संक्रमणलाई न्यूनीकरण गर्न मद्दत गरेको छ। अब अन्य अस्पतालहरूमा कोविड डेजिग्नेटेड नभएको र अन्य किसिमका सेवाग्राहीहरू जाने कारणले गर्दा स्वास्थ्य कर्मीहरू विभिन्न अस्पतालमा काम गर्ने जहाँ चाहिँ न्यूनतम सुरक्षाको उसको व्यवस्थापन नभएको कारणले हुन सक्छ अथवा अस्पतालमा संक्रमण रोकथामका उपायहरू राम्रोसँग व्यवस्थित नगरिएको कारणले हुन सक्छ उहाँहरूलाई संक्रमणको जोखिम भएको।
जस्तो दुईटा समाचारहरू आएका छन्, एउटा त स्वाभाविक हो, सबैको भरोसाको केन्द्र अस्पताल नै हो, चिकित्सकहरू स्वास्थ्य कर्मी तपाईँहरू नै हो, भरोसा देशले भरोसा गर्ने नि तपाईँहरूसँग हो, नागरिकले भरोसा गर्ने नि तपाईँसँग हो। तर कतिपय ठाउँमा चाहिँ अब त्यो संक्रमण फैलने स्रोत मुख्य ठाउँ नै अस्पताल हुने भयो, अस्पताल खतरा हुने भयो भनेर अस्पतालसँगै एकातिर भरोसाको केन्द्र छ भने अर्कोतिर अस्पतालसँगै डराउनु पर्ने स्थिति पनि भयो। यस अवस्थामा अस्पताल देश भरिरहेका विभिन्न अस्पतालहरूले अप्नाउनु पर्ने अलिकति संकेत त गर्नुभयो, के हो के कसरी तपाईँहरू सुरक्षित हुनुपर्छ?
यसमा दुईटा पक्षहरू छन्। एउटा पक्ष भनेको अस्पतालको व्यवस्थापन जुन एडमिनिस्ट्रेसन छ उहाँहरूले चाहिँ संक्रमण रोकथामका उपायहरूलाई व्यवस्थित गर्नु पर्यो। त्यो भनेको चाहिँ फ्लोर प्लान गराउनु पर्यो, इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलका मापदण्डहरू, दिनमा कतिपल्ट सफा गर्ने, फ्लोर कसरी सफा गर्ने, संक्रमितको उपचारको लागि जान्नको लागि कुन किसिमको सुरक्षा कवचको व्यवस्थापन छ, त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसलाई लगातार रूपमा कसरी पुर्याउन सकिन्छ, होइन कतिजनाले बिरामी जाँच्ने, बिरामी जाँचिसकेपछि निस्किएपछि कसरी त्यसलाई डपिङ गर्ने, कुन ठाउँमा डपिङ गर्ने, डपिङ गरेको फोहोरलाई कसरी त्यहाँ वेस्ट म्यानेजमेन्टसम्म लाने, वेस्ट म्यानेजमेन्टमा लाने व्यक्ति कसरी सुरक्षित हुने, यी सबै कुराहरू, ल्याबलाई कसरी सुरक्षित राख्ने, ओपिडी कहाँ सञ्चालन गर्ने, हावा राम्रोसँग बहने ठाउँ भएको कोठाहरू अथवा ओपन स्पेसमा गर्दाखेरि चाहिँ संक्रमणको जोखिम स्वास्थ्य कर्मीलाई न्यूनीकरण हुन्छ भनेको त्यो फ्लोर प्लान, त्यो इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको व्यवस्थापन र मुख्य कुरा के छ भन्दाखेरि एउटा टिम खडा गरेर त्यो खडा गरेको टिममा इन्फेक्सन प्रिभेन्सनको टिम त्यसलाई व्यवस्थित गरेर त्यो टिमले सम्पूर्ण स्वास्थ्य कर्मीको व्यवस्थापन एउटा मुख्य एउटा कुरा हो भने चाहिँ दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि अनावश्यक सेवाग्राही जो हुनुहुन्छ उहाँले अनावश्यक रूपमा यो अहिलेको विषम परिस्थितिमा अस्पतालमा अर्जेन्ट नगरिकन अस्पतालमा जाने। मैले के भन्न खोजेँ भन्दाखेरि त्यो मान्छेले थाइरोइडको दबाई खाइरहनु भएको छ, सामान्य थाइरोइडको दबाई लगातार खाएर स्वास्थ्य कर्मीसँग फोनमै कुरा गरे पनि त्यो समाधान हुनुपर्छ, त्यसको लागि अस्पताल गइराख्नुपर्ने अवस्था यो अहिलेको विषम परिस्थितिमा होइन। उहाँहरूले सकेसम्म अस्पतालको भिजिटलाई घटाउनुपर्छ, विशेष गरेर दीर्घ रोगी वृद्ध व्यक्तिहरूलाई अति आवश्यक स्वास्थ्य सेवा बाहेक उहाँहरू अस्पतालमा जानु हुँदैन। र अस्पतालमा अस्पतालले के व्यवस्थापन गर्नुपर्छ भन्दाखेरि अब कोरोना संक्रमित हुन्छ नि लक्षण दिन पनि हुन्छ, अथवा डायबिटिज भएको बिरामी पनि कोरोना संक्रमित हुन सक्छ, हड्डी भाँचेको बिरामी, न्युरोलोजीको मानिस, कुनै डिजिज भएको बिरामी होस् अथवा क्यान्सर भएको बिरामी होस् अथवा अन्य रोगका बिरामीहरूमा पनि कोरोना संक्रमित भएर आउन सक्छ। सो हामीले ट्रायजिङ गर्नुपर्छ र मुख्य गरेर यो स्वास्थ्य स्वास्थ्य सम्बन्धी किनभने कोभिडका लक्षण तिनीहरूलाई छुट्टै उपचार गर्ने व्यवस्थापन गर्नु पर्यो र अन्य व्यक्तिहरूलाई छुट्टै व्यवस्थापन गर्नुपर्छ। तर ती बिरामीहरूलाई जाँच गर्दाखेरि चाहिँ स्वास्थ्य कर्मीले अप्नाउनु पर्ने न्यूनतम जुन मापदण्डको जुन सुरक्षा कवच छ त्यो त्यो सुरक्षा कवचको व्यवस्थापन गर्नु पर्यो. एलसेकै गर्नु भयो भने प्रत्येक ज्वरै नआएको अन्य रोगका बिरामीहरू रहेछन् भने यो बिरामी चाहिँ संक्रमित हुन सक्छ भन्ने कुरालाई मध्यनजर गर्नु पर्यो. र इभन पिसिआर नेगेटिभ आएको व्यक्ति हामीले जुन ओरो फेरिन्छ स्वाब दिन्छौँ त्यसको सेन्सिटिभिटी भनेको यसले जम्मैलाई जम्मै टेस्ट गरेकालाई नेगेटिभ छ भनेर भन्न सक्दैन. यसले भनौँ यसको सेन्सिटिभिटी ठाउँ अनुसार फरक पर्छ, काम गरे अनुसार फरक पर्छ. म्याक्सिमम 40-50% पुग्न सक्छ. त्यस्तो सेन्सिटिभिटी भएकोले 50% होइन है हो भनेर भनिदिन सक्दैन. त्यो अवस्थामा नेगेटिभै आए पनि त्यो व्यक्ति संक्रमित हुन सक्छ. त्यसै कारणले गर्दा स्वास्थ्यकर्मीले आफू जोगिनको लागि अप्नाउनु पर्ने न्यूनतम मापदण्डको सुरक्षा कवचको व्यवस्थापन हुनु पर्यो र सकेसम्म बिरामीहरूको व्यवस्थापनको लागि त्यहाँनिर त्यो सामुदायिक दूरी मेन्टेन गरिदिने, त्यहाँनिर चाहिँ तपाईँको चाहिँ मास्क लगाएको छ कि छैन हेर्ने, टेम्परेचर मापन गर्ने, र ज्वरो आएका व्यक्तिहरूलाई छुट्टै, खोकी लागेका व्यक्ति ज्वरोलाई छुट्टै, तिनीहरूको उपचारको व्यवस्थापन गर्ने, अन्य व्यक्तिलाई छुट्टै गर्नु पर्यो. र सकेसम्म यहाँनिर मैले भने वृद्ध दीर्घ रोगी अथवा अन्य नेपाली दाजुभाइ दिदीबहिनीहरू अनावश्यक रूपमा होइन अब अहिले अब जुन रुटिन सर्जरीहरू भनौँ न र 6 महिनापछि गऱ्यो भने चिरफारको रोग छ अथवा 1 वर्षपछि अपरेसन गर्यो भने रोगहरू छन्, जस्तै जसको बिपिएच छ होइन, पिसाब अलिअलि तुरतुर आइरहेको छ वृद्ध मान्छेको, त्यो पछि पनि गर्न सकिन्छ औषधि खाएर. उनीहरू त्यस्ता कुराहरूलाई अर्जेन्ट इमर्जेन्सी अपरेसन बाहेक अथवा इमर्जेन्सी कुनै पनि आवश्यक स्वास्थ्य सेवा बाहेक अन्य अवस्थामा चाहिँ अस्पतालको भिजिट नगरिदिनु होला. र यदि एकदमै इमर्जेन्सी छ भने अस्पताल जाँदाखेरि अप्नाउनु पर्ने न्यूनतम मापदण्ड फिजिकल डिस्टेन्सिङ, मास्क र तपाईँको ह्यान्ड हाइजिनका कुराहरूलाई एकदमै राम्ररी व्यवस्थित गर्न सेवाग्राहीले पनि जरुरी छ र अस्पतालले त्यसको व्यवस्थापन गर्न जरुरी छ. र अर्को मुख्य कुरा चाहिँ स्वास्थ्यकर्मीहरूलाई जोगाउनको लागि खालि अस्पतालमा सुरक्षा कवच मात्र लगाएर हुँदैन, स्वास्थ्यकर्मीको पारिवारिक अवस्था अथवा समुदायमा उहाँहरू कसरी व्यवस्थित हुनुभएको छ, उहाँले समुदायमा जाने बेलामा अथवा अनि क्लिनिकको पढ्यो क्लिनिकमा काम गर्ने बेलामा त्यहाँ पनि संक्रमणको जोखिमबाट जोगिनका लागि अप्नाउनु पर्ने न्यूनतम मापदण्ड स्वास्थ्यकर्मीहरूले पनि जिम्मेवारी भएर अप्नाउनु जरुरी हुन्छ.
जस्तो यो सरुवा रोग भएकोले सर्ने भएको हुनाले यो सर्ने र नसर्ने बीचमा पनि मान्छेहरू कुन अवस्थामा सर्ने, कुन अवस्थामा नसर्ने, कोसँग नजिक रहने, नरहने, कसरी रहने भन्ने कुरामा पनि मान्छेहरूमा अलिअलि अन्योल जस्तो पनि देखिन्छ होइन?
हजुर बिल्कुल. अब त्यस्तो छ भन्दाखेरि चाहिँ यो कोरोना संक्रमण संक्रमित व्यक्तिबाट लक्षण देखेको व्यक्तिबाट चाहिँ विशेष गरेर चाहिँ लक्षण देखिनुभन्दा 2-3 दिन अगाडिसम्म र लक्षण देखेका 2-3 दिन पछिसम्म चाहिँ मुख्य गरेर सर्ने समय हो. र एक व्यक्तिको संक्रमित पत्ता लागेको छ भने उसको शरीर उसको डे 8-10 संक्रमण अरूलाई सार्न सक्ने सम्भावना हुन्छ. त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो समय उहाँको संक्रमण हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नलाई यदि कोही पिसिआर पोजिटिभ आउनु भएको छ र लक्षण विहीन हुनुहुन्छ भने एटलिस्ट 10 दिन चाहिँ आइसोलेसन अथवा एकान्तवासमा बस्दिनु भनेर गाइडलाइनले भनेको कारण त्यो हो. र जो मान्छे लक्षण देखेका छन् ती व्यक्तिहरूमा लक्षण रहिन्जेलसम्म पनि संक्रमण सर्न सक्छ भन्ने जोखिमलाई न्यूनीकरण गर्ने लक्षण देखिएदेखि 20 दिनसम्म चाहिँ उहाँहरू एकान्तवासमा बस्नुदिनुपर्छ अथवा लक्षण समाप्त भएको दिनदेखि 3 दिनसम्म उहाँहरू एक्स्ट्रा बस्दिनुपर्छ भन्ने किसिमका 2 किसिमका गाइडलाइनहरू छ. त्यसै कारणले गर्दाखेरि यो संक्रामक छ त्यसले सार्न सक्छ. केही चुनौती भनेको लक्षण नदेखेका व्यक्तिहरूले संक्रमण सार्न सक्छ त्यसै कारणले अथवा लक्षण देखिएकोले पनि सार्न सक्छ. त्यसै कारण जो व्यक्ति लक्षण नदेखिएका कोरोना संक्रमितहरू हुन्छ उहाँले न्यूनतम अप्नाउनु पर्ने होम आइसोलेसन अथवा अन्य किसिमको जुन आइसोलेसनमा बस्नु भएको छ त्यो आइसोलेसन अप्नाउनु पर्छ. र एसिम्टोमेटिक विशेष गरी युवा पुस्तामा खासै समस्या हुँदैन, डर त्रास भए रहित हिसाबले त्यो एकान्तवास एकदमै राम्रोसँग अप्नाउनु के अरे बस्दाखेरि हुन्छ. अनि जो व्यक्तिलाई लक्षण देखिएको छ ती व्यक्तिहरूले भिडभाडमा नजानेर स्वास्थ्यकर्मीको परामर्श अनुसार होम आइसोलेसन अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार आवश्यकता अनुसार चाहिँ अस्पतालमा भर्ना भएर व्यवस्थित हुन जरुरी हुन्छ.
जस्तो मैले कतिपय व्यक्तिहरू भेटेको छु, संवाद गरेको सुनेको छु, जस्तो मान्छेहरू अलि ज्वरो आउनु खोज्यो भने लो मलाई कोरोना हो कि भनेर आत्तिहाल्ने, अलिक खुवाङ अलिक खोकी लागिहाल्ने, लो खोकी पो लाग्यो मलाई त कोरोना हुन्छ कि भनिहाल्ने, कसैलाई अलिअलि जिउसु दुख्यो कराकुरु भयो भने लो मलाई कोरोना भयो कि क्या हो भन्ने एक प्रकारको त्यो त्रास पनि छ. त्यो अवस्था चाहिँ के हो?
अब यो एकदमै समय सामयिक प्रश्न उठाउनु छ. अहिले अहिलेको अवस्था भनेको के छ भन्दाखेरि कोरोना संक्रमणका बारेमा इन्फोडेमिक धेरै विज्ञहरू हुन्छन्, धेरै किसिमका कुराहरू बाहिर आउँछन्. तर एक्ज्याक्टली स्पिकिङ के छ भन्दाखेरि सबभन्दा पहिलो पक्ष भनेको एसिम्टोमेटिकको संख्या युवा पुस्तामा अथवा वृद्धमा पनि एकदमै धेरै हुन्छ. लक्षण विहीन हुन्छन्, त्यो संक्रमण भयो, लक्षण विहीन भयो, त्यो भन्दा राम्रो उपाय केही पनि भएन, धेरै राम्रो भयो होइन. अर्को पक्ष भनेको केही व्यक्तिहरूलाई चाहिँ माइल्ड सिम्टम्सहरू हुन सक्छ. भनौँ न लक्षण भएका व्यक्तिहरूमा 40% जति व्यक्तिहरूलाई सामान्य लक्षण खोकी लाग्न सक्छ, सन्चो हुन्छ. यस्ता खोकी हामीलाई धेरै समय पहिलादेखि विभिन्न कोरोना भाइरसले गराउँदै आइरहेको हो, अथवा अन्य इन्फ्लुएन्जा भाइरस अथवा अन्य ब्याक्टेरियाहरूले खोकी लगाउने किसिमको जुन हुन्छ त्यो भएको चिज जस्तै हो. यसमा डराउनु पर्ने कुनै पनि अवस्था छैन. अर्को 40% व्यक्ति लक्षण देखेका मध्ये मोडरेट हुन्छन्, उनीहरूलाई अलिक खोकी बढी लाग्ने, अलिकति ज्वरो बढी आउने त्यस्ता किसिमको अवस्थाहरू हुन्छ. ती बिरामीहरूले चाहिँ स्वास्थ्यकर्मीको परामर्श अनुसार औषधि खाएर आफै व्यवस्थित हुन सक्छन्. त्यसपछि रहेका 20% लक्षण देखिएका 20% व्यक्ति मुख्य गरेर दीर्घ रोगी र वृद्धलाई यसले अलिकति सिभियर होइन अलिकति श्वास प्रश्वासमा समस्या हुने जस्तै खोकी सुरु भएको 4-5 दिनपछि चाहिँ न्युमोनिया डेभलप हुने र अर्को 5 दिनमा अलिकति सास फेर्न सकेछन्, विशेष गरेर सुत्ने बेलामा सास फेर्न गाह्रो हुने किसिमका लक्षणहरू देखिन सक्छ, थकान हुन सक्छ, श्वास प्रश्वासको दर बढ्न सक्छ. ती बिरामीहरू मुख्य हामीले उपचार गर्ने र ती पनि 15% जुन भने तिनीहरूलाई सामान्य अक्सिजन थेरापी भए ठिक हुन्छ. त्यो मेरो अनुभव पनि थियो, खालि तपाईँको अध्ययन अनुसन्धानमा निस्केको कुरा होइन. मैले अस्पतालमा पछिल्लो समय बिरामी उपचार गर्दा गर्दै सामान्य अक्सिजनले त्यो 15% व्यक्तिहरू पनि ठिक भएको मैले देखेको थिएँ. तर लास्टमा जुन रहेको 5% चाहिँ क्रिटिकल हुन्छ, ती बिरामीहरूलाई मात्र हामीले हुन्छ नि सोच्दाखेरि अलिक जटिल भएर चिकित्सा भएर जान सक्ने अथवा मृत्युवरण हुन सक्ने अवस्थाको ती 5% पनि दीर्घ रोगी वृद्ध, फेरि दीर्घ रोगी भनेर जम्मै दीर्घ रोगी पनि चिकित्सा हुनेवाला छैन. त्यो हामीले देखेको केही डायबिटिज भएका व्यक्तिहरू मात्र छन्, केही चाहिँ अलिकति मोटापा भएका व्यक्ति मात्र छन्, केही 60 वर्षभन्दा माथिका केही व्यक्तिहरू मात्र छन्. जम्मै 60 वर्षभन्दा माथिका मान्छे कोरोना संक्रमित हुँदैमा चिकित्सा हुन्छ भन्ने होइन. त्यसै कारण म के भन्छु भन्दाखेरि चाहिँ सामान्य लक्षण देखिएको अवस्थामा कोरोना संक्रमण हो जस्तो लाग्छ भने परीक्षण गराएर यदि रहेछ भने परिवारको सदस्य र समुदायप्रति उत्तरदायित्व भएर आइसोलेसनमा बसेर उहाँ परिवारले संक्रमणबाट जोगाउनको लागि मद्दत गर्ने एउटा पक्ष मात्र हो होइन. जो व्यक्तिहरू सामान्य खोकी अथवा माइल्ड मोडरेट केसेसहरू छ उहाँहरू आफै व्यवस्थित हुन सक्नुहुन्छ. सामान्य औषधि पनि उपचार हुने चिज हो त्यो. त्यो एउटा एकदमै इम्पोर्टेन्ट कुरा हो र योसँग डराइहाल्नु पर्दैन. अघि मैले भने जुन यो 20% छन् अलिकति चिकित्सित हुने, त्यसमा पनि 15%ले सामान्य अक्सिजनबाट निको हुनु भएको छ र अर्को 5% चाहिँ अलिकति जटिलताहरू आउँछ, उहाँहरूले इन्टुबेसन गर्नुपर्ने अथवा उहाँलाई सेप्टिक सकमा जाने किसिमको अवस्थाहरू आउँछ. त्यही भएर चाहिँ हामीले कोरोनालाई जुन हिसाबले समुदायमा बुझायौँ, जुन किसिमको इन्फोडेबिल गयो, डर त्रासहरू देखाइयो, त्यो त्यसको कारणको एउटा प्रतिफल हो. यसँग डराउनु पर्दैन, सचेत हुनुपर्छ. कुनै पनि लक्षण अब अलिअलि खोकी लाग्छ भने त्यो लक्षण अब कोरोना संक्रमित हुन्छ, अलिअलि खोकी लाग्छ घरमै बसिरहनु भएको छ भने लक्षण बढ्न थाल्यो, खोकी एकदमै घ्यार घ्यार गरेर आउन थाल्यो, राति सुत्दाखेरि अलिकति श्वास प्रश्वासको समस्या भयो जस्तो भयो, अलिकति थकान महसुस जस्तो भयो होइन, त्यस्ता व्यक्तिले तुरन्त स्वास्थ्य कर्मीको निगरानीमा जानको लागि अस्पताल व्यवस्थापन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको छ, ती अस्पतालहरूमा गएर भर्ना भएर त्यसको उपचार गराउनु पर्यो. र अझ घरमा बस्दाखेरि नियमित रूपमा चाहिँ अक्सिजन जुन हुन्छ त्यस्ता अलिकति व्यक्तिहरूले चाहिँ अक्सिजनको मात्रा के छ भनेर सेचुरेसन प्रोबबाट पनि हेर्न सक्ने अवस्था रहन्छ. र मुख्य गरेर अहिले मैले भनिरहेको के भन्दाखेरि संक्रमणको दर हेर्नुहुन्छ भने लक्षण विहीन धेरै हुन्छ, डराउनै पर्दैन. वृद्ध दीर्घ रोगी भनेर हामीले भन्नुको एउटै मात्र कारण के भन्दाखेरि हाम्रोमा जुन 8-10% वृद्ध दीर्घ रोगीहरूको जुन पपुलेसन पिरामिड छ उहाँहरू एकैपल्ट चिकित्सित हुनुभयो, संक्रमण समुदायमा व्यवस्थित भएको अवस्थामा भारै वृद्ध दीर्घ रोगीहरू चिकित्सा भएर आइदिनु भयो भने अस्पतालमा अक्सिजन सहितका शैयाहरू अथवा आइसियुका शैयाहरू एकैपल्ट बिरामीले खचाखच भएको अवस्थामा राम्रोसँग उपचार नपाए वृद्ध दीर्घ रोगीहरू उपचारै नपाए मृत्यु हुन्छ कि भन्ने एक किसिमको हाम्रो जुन अब हेल्थ केयर सिस्टममा न जुन क्यापेसिटी छ त्यो क्यापेसिटीभन्दा माथि जान्छ कि भन्ने कुराले मात्र हामीले वृद्ध दीर्घ रोगीहरूको कुराहरूलाई एकदमै उठाएका हौँ. र मुख्य कुरा के छ भन्दाखेरि संक्रमणले जटिलता जसलाई पनि ल्याउन सक्छ, बस्नुको उपाय छैन र सामान्य लक्षण देखेका व्यक्तिहरू बिना त्रासले उहाँहरू घरमा बस्न सक्नुहुन्छ र आफ्नो लक्षणहरू कसरी बढ्दै गएको छ ती कुराहरूलाई निगरानी राखेर स्वास्थ्य कर्मीहरूसँग व्यवस्थित हुन चाहिँ उहाँहरूले मैले आह्वान गर्छु र कोरोना हुँदैमा सिद्धिहाल्ने गइहाल्ने त्यस्तो चाहिँ अवस्था होइन।
एकदमै प्रश्नसँग कुरा प्रश्न बनाइदिनु भयो। शरीरमा रोग लाग्नुभन्दा पहिले मान्छेमा मनमा रोग लाग्न भएन, मन निडर हुनु पर्यो होइन, आफू सुरक्षित हुनु पर्यो। ज्वरो त अघि पछि पनि आउँथ्यो, खोकी अघि पछि पनि लाग्थ्यो, थकान अघि पछि पनि हुन्थ्यो, यसलाई त्यसमा जोड्नु भएन भनेर एउटा प्रश्न गरिदिनु भयो। अलिकति डाक्टर साहब यहाँसँग जस्तो केही समय सपिङका लागि सामानहरू खरिदका लागि समय छुट्याएको छ सरकारले, अनि बिहान मान्छे जान्छन् दूध किन्न जान्छन्, फलफूल किन्न जान्छन्, तरकारी किन्न जान्छन्, त्यो पसलमा जाँदा नि एउटै पसल हुन्छ, पसलमा टोकरीमा एउटै सामान एउटै टोकरीमा राखेको हुन्छ, एउटा जानीले नि यसो दसवटा स्याउ पल्टाउँछ र अनि चारवटा लिएर आउँछ, अनि दुई दर्जन केरा चलाउँछ, एक दर्जन बोकेर आउँछ, त्यतिखेर चाहिँ संक्रमित हुने खतरा कति हुन्छ?
सबभन्दा इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि हामीले यसलाई अर्को प्रचारबाजी गरे भने यो खानेकुराबाट नि सर्न सक्छ, पैसाबाट सर्न सक्छ, जुन किसिमको त्रास बनाइदिउँ हामीले त्यसको एउटा प्रतिफल हो। सबैभन्दा ठुलो कुरा के छ भन्दाखेरि भिडभाड हुन्छ पसलमा, तपाईँको खाना अब तरकारी किन्ने समय एउटै हुन्छ, किन भन्दा प्रत्येकको घरमा खाना पकाउने समय प्राय एउटै हुन्छ, त्यसै कारणले सकिन्छ भने भोलिको लागि तरकारी अलिकति छुट्टै टाइममा गएर लिनु होला, हुन्छ नि। अब जस्तै 7 बजे गएर भिडभाड गर्नु पर्ने छैन, होइन, आज 7 बजे जानु भने भोलि 10-11 बजे गएर धेरै व्यक्तिहरू भिडभाड नहुने समयमा गएर जुन सरकारले टाइम छुट्याएको छ त्यो टाइमभित्र अलिकति भिडभाड नहुने समयमा गएर त्यो के अरे खाद्य वस्तुहरू किन्न सकिन्छ एउटा कुरा, सकेसम्म भिडभाडबाट आफू जोगिने हो। र त्यो तरकारी किन्न जाने व्यक्तिहरू प्रत्येक व्यक्तिहरू प्रत्येक नागरिकहरूले अहिलेको यस्तो अवस्थामा सरकार लगायत सम्पूर्ण अब भनौँ न संचार माध्यमबाटदेखि लिएर पत्र पत्रिका जताततै यसको बारेमा बस्ने तरिकाहरू बताइएको छ र अब त्यसलाई पनि न्यूनतम मापदण्ड नपुर्याइकन अव्यवस्थित हुनुहुन्छ भने त्यसको परिणाम उहाँहरूले नै खेप्नुहुन्छ। त्यही भएर त्यस्ता ठाउँहरूमा जाँदाखेरि जुन दूरी मेन्टेन गर्ने कुरा छ, 6 फिटको हात धुने कुराहरू छ, त मास्क लगाउने, मास्क र दूरी चाहिँ मेन्टेन गर्नुपऱ्यो। अर्को कुरा के छ भने त्यस्ता किनेर ल्याएका भेजिटेबलहरू तपाईँको धोएर पकाएर खाँदाखेरि चाहिँ होइन, हामी जुन किसिमले पहिला पकाउँथ्यौँ त्यसरी धोएर पकाएर खाँदाखेरि चाहिँ केही पनि समस्या हुँदैन, त्यसबाट कोरोना सर्ने होइन,
होइन।
त्यसै कारणले गर्दा खाद्य वस्तुबाट संक्रमण सर्न सक्ने जोखिमलाई चाहिँ हामीले न्यूनीकरण गर्ने भनेको बाहिर गएर सामान ल्याइसकेपछि जस्तै तपाईँले फलफुल किनेर ल्याउनु भएको छ, तरकारी किनेर ल्याउनु भएको छ भने त्यसलाई सफा पानीले सफा गरेर खान सकिन्छ, होइन। र जो व्यक्तिले त्यो प्रिपेयर गर्नुहुन्छ, सफा गर्नुहुन्छ, बाहिर गएर आउनुहुन्छ, उहाँले नियमित रूपमा गएर आइसकेपछि साबुन पानीले हात धुनु पर्यो, फलफुल तरकारीहरू सरसफाइ गरेर साबुन पानीले हात धुनु पर्यो, तरकारीहरू काटेर पकाइसकेपछि साबुन पानीले हात धुनु पर्यो, अनि त्यो पाकेको खानेकुराहरू फलफुल खाँदाखेरि चाहिँ त्यस्तो किसिमको संक्रमणको जोखिम हुँदैन। अहिले जति पनि यसका बारेमा हुन्छ नि, सरिहाल्छ कहाँ जाँदैमा त्यस्तो भएको भए त अहिलेसम्म प्रत्येक घर घरमा संक्रमण हुनुपर्ने, सबैभन्दा मुख्य संक्रमणको कारण भनेको त्यो संक्रमित व्यक्ति हो जो अव्यवस्थित छ, र त्यो संक्रमित व्यक्तिको न सामिप्यमा जाने अथवा हेल्थ सेक्रेटरी गर्ने जो व्यक्तिहरू छन् उहाँहरू चाहिँ संक्रमणको मुख्य स्रोतको रूपमा रहनुहुन्छ।
हस् डाक्टर साहब, समय दिनुभयो, बिहान यति मिठो व्यवहारिक कुरा गर्न पायौँ, यहाँलाई धेरै धेरै धन्यवाद।
मलाई पनि यो समयको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
हजुर हजुर, हामी डाक्टर अनुप बास्तोलाजीसँग कुराकानी गर्दै थियौँ, उहाँ चाहिँ त्यो अस्पतालमा कार्यरत हुनुहुन्छ र त्यहाँको व्यवस्था र अन्य सन्दर्भसँग जोडेर हामीले कुराकानी गर्यौं। आजको अन्तर्संवाद यहीँ सकिन्छ। प्राविधिक साथी काशीराम आचार्यलाई धन्यवाद भनेर म नवराज लम्साल विदा माग्छु। अब केही बेर व्यापारिक सन्देश र विज्ञापनहरू सुन्न सक्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 7 बजेको समाचार। सुन्दै गर्नुहोस् रेड नेपाल, नमस्कार।